नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
कार्यक्रम बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
आजको कार्यक्रममा हामी कार्बनको अवधारणा, कार्बन उत्सर्जन, कार्बन व्यापार, त्यस सम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानून र कार्यान्वयनका विषयमा केन्द्रित हुनेछौ। त्यसबारे हाम्रा साथी सन्तोष रेग्मीले कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज पुडा सैनीसँग गर्नु भएको कुराकानी प्रस्तुत गर्छौ।
अब यो चाहिँ एउटा तत्त्व हो, अहिले चाहिँ कार्बनसँग जोडिएर हामीले हरित गृह ग्याससँग बुझ्नुपर्छ र हरित गृह ग्यास मूलत कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड, यो तीनटा ग्यास जसले हाम्रो वायुमण्डलमा यिनीहरूको परिमाणमा वृद्धि भयो र यसले हाम्रो तापक्रम वृद्धि भयो। त्यो तापक्रम वृद्धिका कारणले हाम्रो समग्र वातावरण र पृथ्वीलाई चाहिँ असर पार्यो। त्यस कारण कार्बन चाहिँ एउटा तत्त्व भए पनि यसले हाम्रो जनजीवन प्रभाव पार्ने र जलवायु परिवर्तन गर्ने र यसले हाम्रो तापक्रम र वर्षामा आएको फेरबदलले होल पारिस्थितिकीय प्रणालीलाई चाहिँ प्रभाव पार्ने एउटा महत्वपूर्ण तत्त्वको रूपमा बुझ्नुपर्छ।
पछिल्लो दिनमा कार्बनलाई पनि व्यापारका रूपमा लैजाने जुन खालको अवधारणाहरू विकास भएको छ, मूलत यो अवधारणालाई कसरी बुझ्न सकिन्छ?
कार्बन व्यापार चाहिँ सन् 1997 क्योटो प्रोटोकल, जलवायु परिवर्तनसँग सम्बन्धित महासन्धिको कोप 1997 क्योटो प्रोटोकल भन्ने हामीले एउटा अभिसन्धि भयो, त्यो सन्धिमा कार्बन व्यापार गर्न सक्ने त्यसमा के कुरा भयो भन्नुहोला भने खास गरी तपाईँको विश्वको तापक्रम घटाउनलाई कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड जस्ता हरित गृह ग्यासको मात्रा चाहिँ बढाउने मानवजन्य क्रियाकलापहरू, उद्योग धन्दा, कल कारखाना, वन विनाश, गैर तरिकाको भू उपयोग चाहिँ प्रमुख हुन् भन्ने भयो। त्यसरी हुने घटनाबाट चाहिँ उत्सर्जन वृद्धि हुने भयो र त्यो उत्सर्जन वृद्धि भएको कारणले तापक्रम बढ्ने भयो। त्यो तापक्रम घटाउनको लागि उत्सर्जन घटाउनु पर्छ भन्ने अवधारणा चाहिँ खास गरी विकसित राष्ट्रहरूले चाहिँ लक्ष्य तोकेरै इमिसन घटाउने ने कुरा भयो र त्यहाँदेखि चाहिँ हो त्यो इमिसन घटाएको मात्रा चाहिँ जुनसुकै मुलुकले चाहिँ खरिद बिक्री हुन सक्ने प्रावधान चाहिँ लिएर आइयो र यो चाहिँ अलिकति तपाईँको टप डाउन एप्रोचबाट लागू भयो। यो चाहिँ हाम्रो गोपले सबै सार्वभौम मुलुकहरूलाई भन्यो तर यो खासै राम्रोसँग सफल ढंगले कारण हुन सकेन। तथापि यसका राम्रा सिकायो र कार्बन व्यापारका संस्थागत अभ्यासहरू स्वच्छ विकास संयन्त्रका कार्यक्रमहरू मार्फत अगाडि आए र तत्पश्चात यो 2015 पेरिस सम्झौताले के चिज भन्यो भने चारवटा मूलभूत कुरा, एउटा चाहिँ उत्सर्जन घटाउने मुलुकहरूको लागि सार्वभौम मुलुकले बटम अप एप्रोचबाट नेसनल्ली डिटर्मिन्ड कन्ट्रिब्युसन भन्ने कार्यजना हो, उत्सर्जन घटाउने कार्यजना तयार गर्ने र हो त्यो कार्यजना अनुसार चाहिँ हामीले घटाएको कार्बनको परिमाण चाहिँ कति हो भनेर रिपोर्टिङ गर्ने व्यवस्था गरियो र सो अनुसार चाहिँ परिणाम यकिन भइसकेपछि चाहिँ आफ्नो मुलुकले अथवा कुनै मुलुकले चाहिँ घटाएको उत्सर्जन कुनै मुलुक, कुनै कम्पनी अर्कोलाई खरिद बिक्री गर्न पाउने भन्ने व्यवस्था आयो। यसकारण घटेको कार्बन उत्सर्जन कटौती वस्तुको रूपमा बुझ्नुपर्छ र अर्थ पुँजी र बजार नबिगारिकन आफ्ना वस्तुहरू बजारमा सप्लाई गर्नेलाई बायर अथवा उनीहरूले इमिसन खरिद गरेर आफ्नो लक्ष्य पूरा गर्छन् उनीहरूलाई हामीले क्रेता भन्यौं र हामी जस्ता मुलुक अथवा अर्को कुनै कम्पनी जसले चाहिँ उत्सर्जन घटाएर गरेको छ त्यस्ता मुलुकलाई चाहिँ क्रेता भन्यौं। यसरी वस्तु, क्रेता र विक्रेता यो तीनटाको संयोजन भयो भने त्यो कार्बन बजार हुन्छ, त्यहाँ अर्थतन्त्र चलायमान हुन्छ। यो विषयलाई चाहिँ पेरिस एग्रिमेन्टले चिन्यो, खास गरी आर्टिकल 6.2, 6.4 र 6.8 त्यो अधीनमा रहेर हामीले क्योटो प्रोटोकललाई पनि सँगै हाम्रो अहिले सुपरसिड गर्छ हाम्रो यो पेरिस सम्झौताले, त्यस अनुसार कार्बन व्यापार चल्छ र अहिले विकसित मुलुकहरूले विभिन्न कम्पनी विभिन्न मुलुकहरूबाट तीस्ता मुलुकहरूले कार्बन उत्सर्जन कटौती गरेको कार्बन क्रेडिट किन्नुहुन्छ, हो त्यहाँ चाहिँ कार्बन व्यापार हुन्छ, यो नै कार्बन व्यापार हो।
कार्बन व्यापारसँग नेपालको के सम्बन्ध छ?
खास गरी हामी दुइटै, हामी क्योटो प्रोटोकलको पनि र तपाईँको पेरिस सम्झौताको पनि पक्ष राष्ट्र हौं र यी दुइटै लिगल्ली बाइन्डिङ दस्तावेजहरू हुन् तर नन प्युनिटिभ हुन् र नेपाल सरकारले पनि नेसनल्ली डिटर्मिनेन्ट कन्ट्रिब्युसन भन्ने राष्ट्रिय कार्ययोजना बनाएको छ। त्यसकारण हामी कार्बन व्यापारसँग सिधै सम्बन्धित छौँ र हामीले 1994 हामी यसको पक्ष राष्ट्र भएसँगै हाम्रा गतिविधिहरू जलवायु परिवर्तन परिवर्तनसँग जोडिएका गतिविधिहरू छन् र खास गरी 1997 र 2000 पछाडि चाहिँ हाम्रो वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रले स्वच्छ विकास संयन्त्र मार्फतको कार्बन क्रेडिट चाहिँ हामीले बिक्री गर्न थालेको र मूलत हामीले ठूला कार्बनका परियोजनाहरू चाहिँ सन् 2018 हामीले विश्व ब्याङ्कसँग चाहिँ तराईको 13 जिल्लाको कार्बन चाहिँ हामीले बिक्री गर्ने लगभग 9 मिलियन टन 90 लाख टन कार्बन बिक्री गर्ने सम्झौता गर्यौं र तत्पश्चात तपाईँको हामीले चाहिँ अहिले लिफ कोलिजन भन्ने कार्बन एउटा नयाँ परियोजना छ त्यसमा गण्डकी लुम्बिनी र बागमतीको 32 लाख हेक्टर वन क्षेत्रको कार्बन चाहिँ हामीले लगभग 8 अरब पिया बराबरको लगभग 40 लाख टन कार्बन चाहिँ हामीले बिक्री गर्ने गरी हामीले सम्झौता गर्यौं। यो कार्बन व्यापारको सन्दर्भमा 2 परियोजना र सीडीएम प्रोजेक्ट अन्तर्गत एपीसीले 8 परियोजनामा हामीले काम गरिरहेका छौं। त्यस कारण अब हाम्रो अवस्था हेर्नुहुन्छ भने संस्थागत रूपमा हामी अहिले सबै उद्योग कृषि ऊर्जा वन क्षेत्रमा हामीले कामहरू थालनी गरेका छौं र त्यहाँ हाम्रा आफ्ना संस्थागत संरचनाहरू तयार गरिएका छन्। मूलत वन तथा वातावरण मन्त्रालयले कार्बन व्यापारको संस्थागत संरचनालाई चाहिँ सुदृढीकरण गरेर आफ्ना कामहरू अगाडि सारेको छ। त्यसपछि तपाईँको रह्यो खास गरी सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा जलवायु परिवर्तन व्यवस्थापनको उच्च स्तरीय समिति छ र हाम्रो माननीय वन मन्त्रीज्यूको अध्यक्षतामा अन्तर मन्त्रालय चाहिँ संयन्त्र तयारी भएको छ। त्यसै गरी हाम्रो चाहिँ अहिले वन मन्त्रालयको क्लाइमेट चेन्ज म्यानेजमेन्ट डिभिजनले ओभरअल क्लाइमेटका मुद्दाहरूलाई यो कार्बन व्यापारका मुद्दाहरूलाई संस्थागत गर्छ भने हामीले चाहिँ अहिले खास गरी हामी चाहिँ यो कार्यान्वयन तहमा बस्ने विभाग स्तरको अड्डा हो। हामीले वन क्षेत्रको कार्बनका कुराहरू गर्छौँ र यो चाहिँ संस्थागत कुरा गरे अलिकति नीतिगत कुरा गर्ने हो भने नेपाल सरकारले हामीले तेस्रो राष्ट्रिय निर्धारण कार्योजना अथवा त्यसलाई नेसनली डिटर्मिनेन्ट कन्ट्रिब्युसन कार्योजना राष्ट्रिय कार्योजना तयार गर्यौँ। यसले खास गरी कार्बन उत्सर्जन कति घटाउने कति के गर्नेका विषयहरूलाई चाहिँ यो पेरिस सम्झौतासँग सम्बन्धित छ। त्यो दस्तावेज चाहिँ हामीले तेस्रो चरणको कार्योजना तयार गरेर अहिले हामी कार्यान्वयनको चरणमा छौँ। त्यसै गरी अर्को चाहिँ यो न्याप भन्छ नेसनल एडाप्टेसन प्लान अथवा राष्ट्रिय अनुकूलन योजना भन्छ त्यो पनि हामीले तयार गरेका छौँ र पहिलोचोटि हामीले चाहिँ उत्सर्जन कुन कुन क्षेत्रबाट कसरी भइरहेछ कति कार्बन उत्सर्जनको अवस्था कस्तो छ भनेर त्यसलाई हामीले बाई एनुअल ट्रान्सप्यारेन्सी रिपोर्ट भन्छ त्यसलाई इन्हान्स ट्रान्सप्यारेन्सी फ्रेमवर्क भित्र रहेर हामीले त्यो डकुमेन्ट बिटिआर पनि सब्मिट गर्यौं र अहिले पछिल्लो समय यो कार्बन व्यापारलाई संस्थागत गर्नलाई नेपाल सरकारले कार्बन व्यापार सम्बन्धी नियमावली जारी गरेको छ अस्ति पौषमा र त्यो अहिले हामीले कार्यान्वयनको चरणमा छौं र अहिले चाहिँ हामीसँग चाहिँ कार्बन परियोजनाहरू दर्ता गर्ने निजी क्षेत्रले चाहिँ कार्बन बिक्री वितरण चाहिँ बाटो खुला गर्ने यस्ता कामहरू चाहिँ अहिले हामीले नीतिगत संस्थागत कामहरू लगभग सम्पन्न भएको छन्। अब हामी कार्यान्वयनको चरणमा फुल कार्यान्वयनको चरणमा अगाडि बढेका छौँ।
यसका लागि आवश्यक पर्ने कानूनी व्यवस्थाहरूका सन्दर्भमा चाहिँ जसरी अपर्याप्तताको विषयहरू बेला बेलामा आउने गरेको थियो अब अहिले के कस्ता व्यवस्थाहरू आए जसले गर्दा चाहिँ यहाँले भनेको जस्तो अब हामी कार्यान्वयनमा जान सक्ने अवस्था भयो।
मूलत हामीलाई 2 डकुमेन्टले गाइड गर्छ। एउटा चाहिँ तपाईँको वातावरण संरक्षण ऐन हो र दोस्रो चाहिँ वन ऐन हो। यी 2 व्यवस्थाले कार्बन व्यापारलाई अगाडि लैजाने व्यवस्था गरेको छ र वातावरण संरक्षण ऐन अन्तर्गत चाहिँ अहिले कार्बन व्यापार नियमावली बनाएको छ। यो कार्बन व्यापार नियमावली तपाईँको 2 कुरालाई महत्वपूर्णसँग जोड्दा गर्छ। एउटा चाहिँ सरकारी संयन्त्रले सञ्चालन गर्ने कार्बन उत्सर्जन कटौतीका कार्यक्रमहरूलाई कसरी परिचालन गर्ने कसरी व्यवस्थापन गर्ने कसरी अन्तर्राष्ट्रिय निकायसम्म हाम्रा कार्बन क्रेडिटहरू खरिद बिक्रीका कुराहरू अगाडि बढाउने भन्ने र दोस्रो चाहिँ अहिले खास गरी निजी क्षेत्रले वृक्षारोपण गरेर हुर्काएका अथवा निजी क्षेत्रले चाहिँ यो ऊर्जाका चुलोहरू बाँडेका निजी क्षेत्रले तपाईँको इभी भेहिकल्सहरूलाई चाहिँ अगाडि बढाएका ऊर्जा क्षेत्रका अनि यो बायोग्यासका सोलरका यस्ता प्रोजेक्टहरूमा चाहिँ यो भोलुन्टरी कार्बन मार्केट अन्तर्गत चाहिँ हामीले काम गर्न सक्ने वातावरण चाहिँ हाम्रो कार्बन व्यापार नियमले बनाइदिएको छ र त्यो कार्बन व्यापार नियमावलीमा चाहिँ प्रपोजल बनाउने अनि प्रतिवेदन बनाउने र त्यो अनुसार चाहिँ कार्बन खरिद बिक्रीको अनुमति चाहिँ वन मन्त्रालयले चाहिँ सम्बन्धित प्रस्तावकलाई दिने मेकानिजम एकदम सजिलो बनाएको छ र तपाईँको अलिकति यो परिवर्तन गर्नुपर्ने अवस्था पनि देखिएको छ। केही भोलुन्टरी मार्केटमा चाहिँ रेभिन्यू धेरै गभर्मेन्टले लियो भन्ने आलोचनाका कुरा पनि उठेका छन्। अलिकति त्यसलाई चाहिँ सजिलो बनाइदिने भन्ने कुरा छ। हामीले त्यसलाई फेरि अहिले नेपाल सरकारले चाहिँ संशोधन प्रक्रिया अगाडि बढाउनु पर्छ भन्ने हामीलाई अनुभूत भएको छ। हामी त्यसलाई संशोधन पनि गर्दैछौँ र तत्कालै हामीलाई चाहिने भनेको यो मार्गदर्शन नयाँ विषय भएकोले निजी क्षेत्रको क्षमता अभिवृद्धिका कामहरू मन्त्रालयले अहिले गरिरहेको छ। खास गरी जलवायु परिवर्तन व्यवस्थापन महाशाखा रेड कार्बन केन्द्रले प्राइभेट सेक्टरलाई चाहिँ कसरी हाम्रो यो कार्बनका प्रोजेक्टहरू तर्जुमा गर्ने कार्बन प्रोजेक्टलाई कसरी अगाडि लैजान सकिन्छ यो विषयहरूमा हामीले समूह समुदायहरूलाई र निजी क्षेत्रलाई चाहिँ क्षमता अभिवृद्धिका कार्यक्रमहरू पनि गरिरहेका छौँ। यो ढङ्गले हामीले कार्यक्रमहरू कारण अगाडि बढाइरहेका छौँ। यसो गर्दाखेरि हामीलाई दुईटा कुरा भएको छ, अहिले तत्कालै केही प्रोजेक्टहरू रन स्वीकृति लिएर अगाडि बढाइरहनु भएको छ, र तपाईँको अर्को महत्वपूर्ण कुरा भनेको चाहिँ के हो भने पेरिस सम्झौताको आर्टिकल 6.2, 6.4 अहिलेको हाम्रो कार्बन व्यापार नियमहरूले संस्थागत गरेको छ। अब नेपालमा निजी क्षेत्रले सिर्जना गरेको कार्बन अन्तर्राष्ट्रिय बजारमा लगेर बिक्री गर्ने चाहिँ बाटो यसले खुला गरिदिएको छ। यो चाहिँ पहिला थिएन, र अहिलेको यो नियमले यो व्यवस्था गरिदिएकोले सजिलो अवस्था भएको छ, र निजी क्षेत्र मैत्री हाम्रो कार्बन व्यापार नियमले तर्जुमा भएको छ। तथापि यसमा केही संशोधन गर्नुपर्ने विषयहरू छन्, हामीले तत्कालै संशोधनको प्रक्रिया शुरूआत गर्दैछौँ।
यसको दुईवटा प्रक्रिया भयो, एउटा त अन्तर्राष्ट्रिय व्यापार जुन नेपाल सरकारले गर्छ, अर्को चाहिँ स्थानीय व्यापार। अब यसका साझेदारहरू को को हुन्छन् स्थानीय व्यापारका, कसरी उनीहरू त्यसमा संलग्न हुन्छन्, के गरे बापत उनीहरू संलग्न हुन्छन्?
यो एकदम महत्वपूर्ण कुरा, खास गरी हाम्रो यो कार्बन व्यापारले कार्बन उत्सर्जन कटौती गर्नलाई संलग्न हुने स्थानीय समुदाय, स्थानीय तह र स्थानीय आदिवासी जनजातिहरू नै हुन्। उहाँहरूको संलग्नताले अहिले हामीले कार्बन उत्सर्जन कटाउन सक्छौ भन्ने हाम्रा अधिकांश परियोजनाहरूको लक्ष्य त्यही हुन्छ, अथवा स्थानीय उपभोक्ता नै हुन्, र उहाँहरूलाई चाहिँ हामीले हरेक कार्बन परियोजनाको लाभ वितरण योजना अथवा बेनिफिट सेयरिङ प्लान हुनुपर्छ। त्यो बेनिफिट सेयरिङ प्लानमा प्रस्तावकले कार्बन खरिद बिक्रीबाट आएको प्रविधि, आएको रकम कुन तरिकाले वितरण गर्ने भन्ने कुरा लेखिएको हुन्छ, त्यो दस्तावेज नेपाल सरकारले स्वीकृत गर्छ। जस्तो मानौ तपाईँलाई मैले अहिले के भन्छु भने, अहिले हाम्रो जलवायु परिवर्तन व्यवस्थापन नीतिले पनि कार्बन व्यापारबाट आएको 80% रकम चाहिँ यो व्यवस्थापक समक्ष पुग्नुपर्छ, र 20% मात्रै नेपाल सरकारले राख्नुपर्छ भन्ने मान्यता रहेको छ। एउटा पाटो यो भयो। दोस्रो पाटो तपाईँलाई अहिले भनौँ, हामीले अहिले दुईटा परियोजना कार्यान्वयन गरेको सन्दर्भमा एउटा तराई भूपरिधिको हामीले एफसीपीएफको कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम कार्यान्वयन गर्छौँ। त्यसमा चाहिँ हामीले 80% कम्तीमा स्थानीय समुदाय र वन व्यवस्थापकमा पुग्ने व्यवस्था गरेका छौँ। जस्तो त्यसमा चाहिँ सरकारद्वारा व्यवस्थित वनले 42%, समुदायहरूले 43%, निजी वनले 5%, वनमा आश्रित समुदायले चाहिँ 5% पाउने र 10% मात्रै चाहिँ वन विकास कोषमा रहने व्यवस्था गरिएका छौँ। यसले गर्दा उत्सर्जन कटौतीमा भूमिका खेल्ने सरकारवाला, स्थानीय समुदाय, आदिवासी जनजाति, दलित सीमान्तकृतहरूलाई चाहिँ लाभ वितरण योजना मार्फत त्यो हामीले प्राप्त गरेको लाभ त्यहाँ पुग्ने सुनिश्चित गरिएको छ। यो ढङ्गले हाम्रा कार्बन व्यापार नियमावलीले चाहिँ यो लाभ वितरण योजनालाई चिन्छ, त्यसले चाहिँ हाम्रो को को लाभार्थी हुन्, यसको लाभ पाउने मान्छे को हुन् भनेर पहिचान गर्छ। त्यो अनुसार उहाँहरूले प्रतिशत निर्धारण गरेर कार्य सम्पादनमा आधारित भएर, पर्फर्मेन्स बेसमा आधारित भएर हामीले लाभ वितरण गर्छौँ, र लाभ वितरणको एजेन्डाबाट र जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनका कार्यक्रमबाट चाहिँ स्थानीय तह, स्थानीय सरकार, प्रदेश सरकार संलग्न हुनुहुन्छ। अर्को कुरा, हामीले यसैका लागि चाहिँ हरेक स्थानीय तहमा स्थानीय वन तथा वातावरण समिति रहने, त्यसपछि तपाईँको जिल्ला स्तरमा चाहिँ जिल्ला वन क्षेत्र समन्वय समिति जस्ता लुज फोरमहरू तयार गर्ने, र प्रदेश स्तरमा चाहिँ जलवायु परिवर्तन समितिको प्रदेश स्तरीय समितिमै नै रहने व्यवस्था गरिएकोले तिनै तहका सरकार, समुदाय, आदिवासी जनजातिहरूको संलग्नता हुने र बेनिफिसियरिज रहने गरी हाम्रा पोलिसी डकुमेन्टले भन्छन्, त्यही अनुसार उहाँहरूको संलग्नता रहने वातावरण सिर्जना गरिएको छ।
अब यसलाई अझ प्रभावकारी बनाउने या भनौँ न एउटा राष्ट्रिय लक्ष्य पूरा गर्ने सन्दर्भमा कसले कसले के गर्नुपर्छ?
अहिले मूलत हामीसँग दुईटा कुरा छन्। हामीले एउटा चाहिँ हाम्रो समुदायको र योसँग संलग्न हुने निकायहरूको क्षमता अभिवृद्धि पहिलो कुरा हो। यो धेरै प्राविधिक विषय छ र धेरै तपाईँको अङ्ग्रेजी जार्गनहरू चाहिँ लिएर आएको अलिक अप्ठ्यारो टाइपको विषयहरू रहेको छ, र धेरै विज्ञानमा आधारित विषयहरूलाई कारणमा लिएर जानुपर्ने विषय छ, र यो चाहिँ तपाईँको सरकारी संयन्त्रहरूको पनि क्षमता अभिवृद्धिमा जोड गर्नुपर्नेछ। र अर्को स्थानीय समुदाय, आदिवासी जनजातिहरू, दलितहरू र जलवायु परिवर्तनको असर र प्रभावबाट सबभन्दा प्रताडित हुने गरिब समुदायहरूलाई यो विषयको विषयमा जानकारी गराएर क्षमता अभिवृद्धि गराउनु पर्ने पहिलो काम चाहिँ यो हो। यो एकदमै टफ र सबभन्दा चुनौतीपूर्ण काम यही छ। दोस्रो कुरा भनेको चाहिँ तपाईँको के अरे, हाम्रो यो संयन्त्रहरूलाई, प्राइभेट सेक्टरहरूलाई हामीले इन्गेजमेन्ट गर्दैछौँ भने उहाँहरूको संलग्नता, उहाँहरूको क्षमता अभिवृद्धि र उहाँहरूको यो पारदर्शिता, सुशासनका विषयहरूलाई चाहिँ अन्तर्राष्ट्रिय निकायमा रिपोर्टिङ गर्ने व्यवस्था अलिक कठिन छ, त्यसलाई हामीले सरलीकरण गर्नुपर्छ। त्यसपछि निजी क्षेत्रलाई चाहिँ हामीले एकदमै इनेबलिङ इन्भाइरोमेन्ट बनाइदिएर, तपाईँको उहाँहरूलाई कार्बन व्यापारमा बिस्तारै सरकारले व्यापार गर्ने होइन, यसमा निजी क्षेत्रलाई लाई चाहिँ हामीले व्यापारमा सबलीकरण गरेर निजी क्षेत्रकोलाई चाहिँ इनेबलिङ इन्भाइरोमेन्ट बनाउनु पर्ने अर्को आवश्यकता छ। र अन्तिम कुरा भनेको चाहिँ यो सङ्ग्रहका प्राविधिक दस्तावेजहरू तयार गर्नलाई हामीलाई जलवायु वित्तको आवश्यकता पर्छ। त्यसका लागि चाहिँ हामीले अहिले नेपाल सरकारको आफ्नै स्रोत परिचालन गर्नलाई कठिन छ, त्यसकारण हाम्रो निजी क्षेत्रको स्रोत र अन्तर्राष्ट्रिय जलवायु वित्तको पैसा अथवा वित्त सहयोगलाई चाहिँ हामीले सही ढङ्गले कार्यान्वयनमा लग्यौं भने चाहिँ तपाईँका अहिलेका हाम्रा चुनौतीहरू संस्थागत हुन्छन्। तथापि हामी एसियामा हामी संसारमै कार्बनका विषयमा अग्रणी मुलुकमा पर्छौं। हाम्रा सिकाइहरू हाम्रा लेसन लर्नहरू र सफलताका कुराहरू धेरै राम्रा छन्, अरू मुलुकहरूले हामीले यसमा सिकिरहेछन्। तर बजारलाई प्रवर्धन गर्ने कुरामा नेपालले चाहिँ सबभन्दा चनाएको हुनुपर्ने, बजार चाँडो चाँडो हुने र प्रविधि मैत्री विषयहरूमा चाहिँ सरकार निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्नु चाहिँ सबभन्दा ठूलो विषय हो। त्यसका लागि हामी चाहिँ अगाडि हाम्रा कार्यक्रमहरू चाहिँ रूपरेखा तयार गरेर अगाडि बढ्नु।
उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज पुडासैनी, हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।